आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सु तिमी युवा निराश किन बन्छु देशकसेना, उदास किन हुन्छु तिमी युवा निराश किन बन्छु देशकसेना। महान शक्तिको राजालाई हेर, महान शक्तिको राजालाई हेर, तिमी विजय क्रिस्टको सिपाही हौ, तिमी विजय क्रिस्टको सिपाही हौ। उदास किन हुन्छौ तिमी युवा, सारा संसार अन्धकारमा रहेछ, मुक्ति नपाइसयौ आत्मा मरिरहेछ, सारा संसार अन्धकारमा तर्पिरहेछ, मुक्ति नपाइसयौ आत्मा मरिरहेछ। आत्माको
युवा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। अनि पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी व्यवस्था 27 र 28 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। व्यवस्था 27 अध्यायको मुख्य विषय हो यस मुलुकको भविष्य, अनज्ञाकारिताको लागि श्राप। अहिले हामी व्यवस्थाको पुस्तकको एक महत्वपूर्ण खण्डमा आएका छौं। यो अहिले मोसाको तेस्रो औपचारिक भाषण हो। यस व्यवस्थाको अर्को मुख्य खण्ड हो जुन मुलुकमा भविष्यको सम्बन्धमा छ। यो तेस्रो व्यवस्थाको पुस्तकको मुख्य खण्ड हो जुन 27 30 अध्यायसम्म फैलिन्दछ। यसमा हामी पलिस्तिनियन करारको पाउँछौ जुन परमेश्वरले इसरायल जातिसँग बनाउनु भएको थियो, गर्नुभएको थियो। म व्यवस्था 28 अध्यायलाई तिनीहरू त्यो प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नभन्दा अघि नै त्यस मुलुकमा इसरायलको पूर्व लिखित इतिहास भन्दछु। यो खण्ड व्यवस्था 29 अध्यायदेखि 30 अध्याय 10 पद चाहिँ पलिस्तिनियन करार हो। जब हामी यो नयाँ खण्ड आरम्भ गर्छौ, मलाई लाग्छ कि हामीले करारको बारेमा केही कुरा भन्नै पर्छ। यो करार शब्द पहिले नै थुप्रै पल्ट उल्लेख भइसकेको छ। यहाँ विभिन्न प्रकारका करारहरू छन्। हामी देख्छौ कि व्यक्ति विशेषले आपसमा करारहरू बनाएका, बाइबलमा यस प्रकारको करारको उल्लेख छ। त्यसपछि राष्ट्रहरू वा जातिहरू छन्, तिनीहरूले करार बनाउँछन् र तिनीहरूमध्ये केही बाइबलमा उल्लेख छ। त्यसपछि हामी ती करारहरूको देख्छौ जुन परमेश्वरले आफ्ना जनहरूसँग र पुरानो नियममा सबै मानव जातिसँग बनाउनुभयो। हामीले पहिले नै आदामिक करार, नोहिक करार र अब्राहमिक करारहरू र मसाई करार इत्यादि अध्ययन गरिसकेका छौं। अहिले हामी पलिस्तिनियन करारतिर आएका छौं। परमेश्वरले बनाउनु भएको करारहरू दुई भिन्नै वर्गका वा वर्गहरूमा बाँडिएका छन्, शर्तीय करार र अशर्तीय करार। हामी तिनीहरूलाई अनन्तको करारहरू र अस्थायी करारहरू पनि भन्न सक्छौ। अनन्त करार स्थायी करार हो र त्यो अशर्तीय करार हो। अस्थायी करार चाहिँ शर्तीय करार हो। यी दुई करार बीच भेद बनाउन वा छुट्याउन अति नै महत्वपूर्ण छ। अब्राहमसँग परमेश्वरले बनाउनु भएको करार अशर्तीय करार थियो। मोसासँग परमेश्वरले बनाउनु भएको करार अर्थात 10 आज्ञाहरू शर्तीय करारहरू थियो। प्रस्थान 19:5 पदले भन्दछ, यसकारण अब यदि तिमीहरूले मेरो कुरा साँची नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, अनि यस व्यवस्था 27 अध्यायमा हामीले अध्ययन गर्न लागेको परमेश्वरले बनाउनु भएको पलिस्तिन करार अशर्तीय करार हो। यो करारसँग राख्नुपर्ने सरोकार, गर्नुपर्ने सरोकार इसरायलको भविष्यसँग छ। हामीलाई थाहा छ कि अहिले यी मानिसहरू यर्दन नदीको पारी पूर्वपट्टि उभिरहेका छन्, खड़ा भइरहेका छन्। तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न लगभग तयारी गरिरहेका छन्। यो त्यहाँ प्रवेश गर्न लाग्नेहरू इसरायलका नयाँ पीढ़ीहरू हुन्। पुराना पीढ़ीहरू आफ्नो अविश्वासको कारण उजाड स्थानमै मरे। मोसा स्वयं नै प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न पाएनन् र पाउने छैनन्। यो कुरा हामी यो पुस्तकको आखिरीमा देख्छौ। तिनी पनि मर्छन् तर नयाँ पीढ़ीहरू नयाँ अगुवाको नेतृत्वमा प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नेछन्। अहिले यो विशेष खण्ड अगमबाड़ी खण्ड हो र यस अगमबाड़ी कथनले गर्नुपर्ने सरोकार त्यस मुलुकमा तिनीहरूको भविष्यसँग हो जुनमा तिनीहरू प्रवेश गर्न आँटेका छन्। यहाँ हामी पूरा परमेश्वरको वचनमध्ये केही अति नै महत्वपूर्ण उल्लेखनीय अगमबाड़ी देख्दछौ। 27:1-3 पदमा भनिएको छ, मोसा र इसरायलका धर्मगुरूहरूले मानिसहरूलाई यस्तो आदेश दिए, मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर। जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्नेछौ, तब ठूला ठूला ढुंगा खड़ा गरेर कमेरोले पोत्नु। तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुहुने दूध र मह बहने देशमा पसेको दिन यस व्यवस्थाका सबै वचनहरू त्यसमा लेख्नु। तिनीहरूलाई भनिएका थिए, जब तिनीहरूले यर्दन नदी पार गरेर प्रतिज्ञाको मुलुकमा प्रवेश गर्थे, 10 आज्ञाहरू ढुङ्गा खड़ा गरेर सबैले देख्ने गरी लेख्नु पर्दथ्यो। त्यसमा तिनीहरूको त्यस मुलुकमा जमीन ओगट्ने काम र त्यहाँ तिनीहरूले बसोबास परमेश्वरप्रति तिनीहरूको आज्ञाकारिताद्वारा तय गरिन्दथ्यो। यो शर्तीय प्रबन्ध वा व्यवस्था थियो, तर त्यो मुलुक तिनीहरूलाई कुनै पनि शर्तहरू बेगर दिइएको थियो। परमेश्वरले त्यो मुलुक इसरायललाई दिनुभएको थियो र त्यो अशर्तीय करार हो। परमेश्वरले इसरायलीहरूलाई त्यस मुलुकमा फर्काइल्याउनु हुनेछ किनभने यो तिनीहरूको हो। मित्र, यो वर्तमान समयमा हाम्रो निम्ति यो कुराको महसुस गर्न अति नै महत्वपूर्ण कुरा छ। 4-8 पदमा भनिएको छ, यर्दन पारी पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँडामा स्थापन गरेर कमेरोले पोत्नु, त्यहाँ तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति ढुङ्गाको वेदी बनाउनु, त्यसमा कुनै फलामको हतियार प्रयोग नगर्नु, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वेदी खेतका ढुङ्गाले बनाउनु र त्यहाँ परमप्रभु आफ्ना परमेश्वरको निम्ति होम बलि चढाउनु, तिमीहरूले मेल बलि चढाएर त्यहाँ खानु अनि परमप्रभु तिमीहरूका परमेश्वरको सामने आनन्द मनाउनु, तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्यवस्थाका सबै आदेश स्पष्टसँग लेख्नु। परमेश्वरको व्यवस्था सदाको निम्ति र स्थायी रूपमा प्रदर्शन गर्नुपर्ने थियो। वास्तवमा यो तिनीहरूको सामु राख्नु पर्दथ्यो जहाँ जहाँ तिनीहरू जान्थे। अरू त के, तिनीहरूको घरहरूको संघारमा ढोकाहरूमा यस व्यवस्थाको प्रदर्शन गर्नुपर्दथ्यो। 9-12 हामी पढ्छौं, तब मोसा र लेबी पुजारीहरूले जम्मा इसरायलीलाई यसो भने, हे इसरायली हो, चुप्प लागेर सुन, आज तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका प्रजा भएका छौ। आज मैले आदेश दिए बमोजिम तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नु। त्यही दिन मोसाले मानिसहरूलाई यस्तो आदेश दिए, तिमीहरू यर्दन पारी तरेपछि सिमियोन, लेबी, यहुदा, इसाकार, योसेफ र बेन्यामिन चाहिँ मानिसहरूलाई आशीर्वाद दिनको लागि गरिजिम डाँडामा खड़ा हुन्। मित्र, जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्थे, मानिसहरूलाई आशीर्वाद गिरिजिम डाँडाबाट घोषणा गर्नुपर्नेछ। मोसाले ती कुलहरूको उल्लेख गर्छन् जो आशीर्वाद पाउनेछन्। 13 पदमा भनिएको छ, रुबेन, गात, आसेर, जबुलोन, दान र नप्ताली चाहिँ श्राप दिनको निम्ति एबल डाँडामा खड़ा हुन् अनि श्राप पाउने कुलहरू चाहिँ एबल डाँडामा उभिनु पर्नेछ। यी डाँडाहरू त्यस क्षेत्रमा छन् जहाँ सामरी स्त्री कुवामा थिइन्। त्यो कुवा अझै त्यहाँ छ। यहाँ हामी देख्छौ कि आशीर्वाद गिरिजिम डाँडाबाट थियो भने श्राप चाहिँ इबाल डाँडाबाट थियो। अहिले निम्न पदहरूमा हामी श्रापहरूको सूची दिएको देख्छौ। तिनीहरू प्रतिज्ञाको मुलुकमा गइसकेपछि तिनीहरूले जमीन ओगट्ने काम चाहिँ शर्तमा छ। हामी भन्न सक्छौ कि हरेक प्रत्येक पुस्ता वा पिँढी किरायदारहरू हुन् र तिनीहरूले कोठा वा घरको किराय तिर्नुपर्छ। परमेश्वर जमीनको मालिक हुनुहुन्छ अनि त्यो किराय चाहिँ परमेश्वरप्रति आज्ञाकारिता हो। तैपनि राष्ट्र किरायदार भन्दा श्रेष्ठ हो, किनभने परमेश्वरले इसरायललाई त्यस मुलुक अनन्त अधिकारको निम्ति दिनुभएको छ। तर त्यहाँ शर्त छ, जब तिनीहरूमा कुनै पीढ़ीहरूले परमेश्वरको आज्ञाहरू पालन गर्दैनन्, त्यो पीढ़ी त्यस मुलुकबाट निकालिनेछ। यद्यपि त्यो मुलुक तिनीहरूको निम्ति अनन्त सधैँको निम्ति अधिकार भएर रहे तापनि, त्यही नै कारण त्यो सानो मुलुक हाम्रो मुलुक भन्दा कति सानो छ, हाम्रो देशको एक अञ्चल जत्रो मात्र छ, यो विश्वको वा ग्लोबमा रहेको मानचित्रको अति नै संवेदनशील सानो विशेष ठाउँ हो। यो धेरै मानिसहरूको विश्वास हो कि अहिले त्यस ठाउँमा, त्यस मुलुकमा जे जस्ता हलचल घटनाहरू भइरहेका छन्, त्यस अवस्थालाई हेर्दा अर्को विश्वयुद्धको सृजना हुन सक्छ। कुरा जेसुकै होस्, यहाँ हामी देख्छौ यहाँ 12 श्रापहरू दिइएका छन् अनि म तिनीहरूको विवरणसहित वर्णन गर्ने छुइनँ किनभने तिनीहरू आफैमा अति नै स्पष्ट रूपले वर्णन गरिएको छ। 15 भनिएको छ, कारीगरले बनाएको जस्तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिनलाग्ने प्रतिमा गुप्त स्थापन गर्ने मानिस श्रापित होस्, तब सबैजनाले भनुन् आमिन। मित्र, यसले राख्नुपर्ने सरोकार 10 आज्ञाहरूको पहिला 2 आज्ञाहरूसँग छ। अनि 16 पदमा भनिएको छ, आफ्ना आमा बाबुलाई अपमान गर्ने मानिस श्रापित होस्, तब सबैजनाले भनुन् आमिन। यसले 10 आज्ञाहरूको 5 भागसँग सरोकार राख्छ, अर्थात 5 आज्ञासँग सरोकार राख्छ। अनि 26 पदमा भनिएको छ, यस व्यवस्थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्, तब सबैजनाले भनुन् आमिन। जब तपाई यस अध्यायका सबै पदहरू पढ्नुहुन्छ, तपाई थाहा पाउनुहुनेछ कि यी सबैले दश आज्ञाहरूको तोड्ने उल्लंघन गर्ने कुरासँग व्यवहार गरेको छ। यसपछि व्यवस्था 28 अध्यायतिर पनि हामी लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ इसरायलको पूर्व लिखित इतिहास। यस 28 अध्यायले इसरायलको भविष्यको सम्बन्धको खण्डको निरन्तर जारी राख्छ। मोसाले करार वा प्रतिज्ञाको शर्तीय माको घोषणा गर्दछ। इसरायलका मानिसहरू तब मात्र आशिषित हुनेछन् जब तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्नेछन्। तिनीहरूको अनज्ञाकारिताले श्राप ल्याउने थियो जुन यहाँ तिनीहरूको निम्ति बताइएको छ। त्यसपछि हामीसँग शास्त्रको एक अति नै उल्लेखनीय र महत्वपूर्ण अनुच्छेद छ जुनले त्यस मुलुकमा तिनीहरू आफ्नो पाइला राख्नभन्दा अघि वा पहिले त्यस मुलुकमा तिनीहरूको पूर्व लिखित इतिहासको दिन्छ। तिनीहरूलाई फेरि मुलुकबाट निकालिने तीन अगमवाणीहरू छन् जुन पहिले नै पूरा भइसकेका छन्। साथै तिनीहरूको पुनस्थापनका तीन अगमवाणीहरू छन्। ती मध्ये दुईवटा पूरा भइसकेको छ। इसरायलको आफ्नो मुलुकमा तेस्रो फर्की आउने काम ऊ अझै भविष्यमा छ। व्यवस्था 28 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढौं। आज मैले तिमीहरूलाई आदेश दिए बमोजिम, तिमीहरूले होशियारी साथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यो भने उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरू मध्ये श्रेष्ठ तुल्याउनुहुनेछ। परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यो भने यी सबै आशिष तिमीहरूलाई लाग्नेछ र तिमीहरू साथ रहिरहनेछ। यदि तिमीहरूले मैले आदेश गरेका सबै आज्ञाहरू मानेर परमप्रभु तिमीहरूका परमेश्वरको वचन होशियार साथ पालन गर्यो भने, मित्र, यो करारको शर्तीय भागको करार हो। तिनीहरू तब मात्र आशिषित हुन गइरहेका थिए जब तिनीहरूले उहाँको आज्ञा पालनहरू गर्थे। अनि 3-6 पदमा भनिएको छ, तिमीहरूले शहरमा आशिष पाउनेछौ र गाउँ बस्तीमा आशिष पाउनेछौ। तिमीहरूका सन्तानमाथि आशिष पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाई बस्तुका बाछा बाछीमाथि, भेडा बाख्रा पाठा पाठीमाथि, तिमीहरूको डालो र तिमीहरूको पीठो मुस्ने आरीमा आशिष पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष पाउनेछौ। मित्र, त्यहाँ प्रशस्तताको आशिषहरूको प्रतिज्ञा छ यदि तिनीहरूले उहाँको आज्ञा पालन गरे। घरमा बाइबल छ भने पढ्नुहोस् पद 7-12 पदसम्म पनि। यदि तिनीहरूले उहाँको आज्ञा पालन गरे, उहाँले तिनीहरूलाई हरेक क्षेत्रमा पर्याप्त रूपमा आशिष दिनुहुने थियो। यो उहाँको प्रतिज्ञा हो। अनि 13 पदमा भनिएको छ, मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियार साथ पालन गर्यो भने परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पोमा हुनेछौ, कहिले फेरमा पर्ने छैनौ। यसपछि हामी देख्छौ अनज्ञाकारिताको ताड़ना वा दण्ड ल्याउनेछ। अहिले मोसा श्रापका भागतिर आउँदछ। यदि तिनीहरू उहाँको आज्ञा पालन गर्दैनन् भने तिनीहरू कहाँ यी तमाम श्रापहरू आइपर्नेछ। 15 पदमा भनिएको छ, तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियार साथ मानेर उहाँको वचन पालन गरेनौ भने यी सबै श्राप तिमीहरूमाथि पर्नेछ र तिमीहरूलाई उछिन्नेछ। मित्र, फेरि हामी देख्छौ कि यो शर्तीय करार हो। अहिले हामी शास्त्रको एक अति नै उल्लेखनीय र महत्वपूर्ण अनुच्छेदमा आएका छौं। यो चाहिँ त्यस मुलुकमा इसरायलीको इतिहास हो जुन अघि नै लेखिएको थियो। शास्त्रले इसरायलीहरूको सम्बन्धमा आफ्नो मुलुकबाट तीनपल्ट निकालिने र फेरि तीनपल्ट मुलुकमा पुनः जम्मा गरी ल्याउने अगमवाणी दिन्छ। यसरी हामी देख्छौ त्यहाँ तीनपल्ट तिनीहरूलाई मुलुकबाट निकालिनेछ र तीनपल्ट पुनः जम्मा गरी ल्याइनेछ। मित्र, यिनीहरूमध्ये पहिले अगमवाणी चाहिँ परमेश्वरद्वारा अब्राहमलाई अगमवाणी गरिएको थियो। उत्पत्ति 15:13-16 पदमा हामी पढ्छौ जहाँ यस प्रकार लेखिएको छ, यो निश्चय जानी राख कि तेरा सन्तानहरू त्यस देशमा प्रवासी भएर बस्नेछन् जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा कमारी हुनेछन्। 400 वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। अनि 4 पुस्तामा तिनीहरू फेरि यहाँ आउनेछन् किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन। तिनीहरू करिब 430 वर्षसम्म मिश्रमा गएर त्यहाँ रहे। त्यसपछि परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। त्यही नै अहिले हामी यो व्यवस्थाको पुस्तकमा पछ्याइरहेका छौ। तिनीहरू यर्दन नदीको पूर्वपट्टि किनारमा छन् र परमेश्वर सबभन्दा पहिले जम्मा गरेर पुनः त्यस मुलुकमा फर्काई ल्याइरहनु भएको छ। यहोशुको पुस्तकमा हामी देख्छौ तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गरेको र न्यायकर्ताहरूको पुस्तकमा हामी देख्छौ त्यस मुलुकमा बसोबास गरेको जुन पूर्ण र ज्यूको त्यो अगमबाड़ीको परिपूर्णता हो। अहिले तिनीहरू त्यस मुलुकमा प्रवेश गर्नभन्दा पहिले तिनीहरूलाई त्यस मुलुकबाट दोस्रो पल्ट निकालिने कुराको यहाँ उल्लेख छ। यो अति नै महत्वपूर्ण र उल्लेखनीय अध्याय हो। 33 र 34 पदमा भनिएको छ, तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्नेछ र तिमीहरू चाहिँ जीवनभरि केवल निर्दय थिचोमिचोमा पर्नेछौ। तिमीहरूका आँखाले देख्नु परेको दृश्य हेर्दा तिमीहरू बौला हुनेछौ। यो पद यहुदाको अन्तिम राजा सिदेकियामा बिल्कुल जिउको त्यो भएर पूरा भएको थियो। तिनको छोरा उसको सामु बाबेलका सैनिकहरूद्वारा मारिए, त्यसपछि उसको आँखा पनि निकालिदिइयो, अन्धा र असहायको रूपमा तिनलाई बाबेलमा कैदी वा बन्दुवा बनाइ लगियो। अनि 35 देखि 37 पदमा हामी पढ्छौ, परमप्रभुले तिमीहरूका घोड़ा र खुट्टा टाउको टुप्पोदेखि पैतालासम्म फैलिने निको नहुने दुखाउने पिलोले पीड़ित तुल्याउनुहुनेछ। तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवहरूको पूजा गर्नेछौ। परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्कार हेला र गिल्लाका पात्र हुनेछौ। यो चाहिँ बाइबल कैद वा बाइबलको बन्धुवा थियो जुन अहिले चाहिँ इतिहासको विषय भएको छ। तर मूसाले यो अगमबाड़ी गरेको बेलामा यो अगमबाड़ी थियो। हजुर, हामीसँग यो इतिहासको रेकर्ड छ। यसको बारेमा हामी पछिबाट राजाहरूको पुस्तक र इतिहासको पुस्तकहरूमा देख्नेछौ। किन तिनीहरूलाई यी तमाम समस्याहरू भएको थियो भन्दा यो तिनीहरूको अनज्ञाकारिताले गर्दा भएको थियो। परमेश्वरले तिनीहरूलाई भन्नुभएको थियो, यदि तिनीहरूले आज्ञा पालन गरे उहाँ तिनीहरूलाई आशिष दिनुहुनेछ, यदि तिनीहरूले आज्ञा उल्लंघन गरे तिनीहरू र त्यस मुलुकबाट तिनीहरूलाई निकालिनेछ, हटाइनेछ र तिनीहरूलाई बाबेलमा कैदी बनाई लगिए। तर इसरायलीहरूलाई बाबेलको बन्दुवाबाट फेरि पुनः जम्मा गरी मुलुकमा फर्काइ ल्याइयो। तिनीहरूको आफ्नो मुलुकमा फर्काई एज्रा र नहिम्याको पुस्तकमा लेखिएको छ, रेकर्ड गरिएको छ। हग्गाई, जकरिया र मलाकी अगमवक्ताहरूले तिनीहरूको आफ्नो मुलुकमा फर्की आउने कुराको बताउँदछ वा फर्की वापस आएको बताउँदछ। यो जीवको त्यो पूरा भएको छ। अनि तेस्रो पल्ट इसरायलीहरू चारैतिर तेतर बितर भई छरि गएको कारण चाहिँ रोमद्वारा तिनीहरूमाथि विजय गरेको परिणाम थियो। यसको अगमबाड़ी रूपमा बताइएको छ। 48 पदमा भनिएको छ, यस कारण भोग प्यास नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरूद्धमा पठाउनु भएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगरेसम्म तिमीहरूको कानमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ। अनि मित्र, यो अगमबाड़ी तथ्यको जीवको त्यो पूरा भएको प्रमाण लौकिक इतिहासले पनि स्पष्ट रूपले बताउँछ, संसारिक इतिहासले पनि स्पष्ट रूपमा बताउँछ। महान इतिहासकार फ्लाभिवर जोसेफसको आफ्नो पुस्तकमा सम्राट टाइटसको नेतृत्वमा रोमीहरू इसरायलको विरूद्धमा आए र आफ्नो अधिकारमा लिए। रोमलाई फलामको राज्यको रूपमा चिनिन्दछ। यसरी यो अगमबाड़ी पूरा भयो। उहाँले तिनीहरूको कानमा फलामको जुवा हालिदिनुहुनेछ। 49 पदमा भनिएको छ, परमप्रभुले टाढाबाट पृथ्वीको पल्लो छेउदेखि वेगसित गरूडले तल झम्टिए झैं तिमीहरूले नबुझ्ने भाषा बोल्ने एउटा जाति तिमीहरूको विरूद्धमा ल्याउनुहुनेछ। रोमी सुदूरपश्चिमबाट आए थियो र तिनीहरूले त्यस्तो भाषा बोल्दथे जुन पूर्ण रूपमा बेग्लै थियो। परमेश्वर भन्नुहुन्छ त्यो जातिको भाषा तिनीहरू बुझ्ने छैनन्। अनि 50 देखि 53 पदमा भनिएको छ, एउटा कठोर रूप भएको जाति जसले वृद्धहरूको आदर गर्ने छैन र बालकहरूमाथि दया पनि देखाउने छैन, अनि उनीहरूले तिनीहरूका गाई बस्तुका बाछा बाछी र भेड़ा बाख्रा पाठा पाठी र तिमीहरूको जमीनका फसल तिमीहरू नष्ट हुने गरी खाइदिनेछन्। तिमीहरू खत्तम हुने गरी अन्न नयाँ दाकमध्य तेल गाई बस्तुका बाछा बाछी वा भेड़ा बाख्राका पाठा पाठीहरू केही छोड्ने छैनन्। तिमीहरूका सबै शहरमा उनीहरूले घेरा लाउनेछन् अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्ला पर्खालहरू उनीहरूले भत्काउनेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नुभएका सारा देशभरि उनीहरूले सहर शहरमा तिमीहरूलाई घेरा लाउनेछन्। घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्टले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका सन्तान आफ्नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ। जोसेफसले उसको इतिहासमा हामीलाई बताउँछ कि कसरी आमाहरूले आफ्नो छोराछोरीहरूलाई मासु खान बाध्य भएका थिए, भोकको कारणले गर्दा, भुकमरीको कारणले गर्दाखेरि। मित्र, यो अगमबाड़ी ज्यूको त्यौं भएर पूरा भयो र अहिले यहुदीहरू पूरा विश्वभरि छरपट र तितर बितर छरि गए। यसको अगमबाड़ी हामी देख्छौं 64 भनिएको छ, तब पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितर बितर पार्नुहुनेछ। त्यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवहरू तिमीहरूले पुज्नेछौ। मित्र, तिनीहरू त्यस बेला त्यो तितर बितर भइ गएदेखि कहिले पनि पूर्ण रूपमा आफ्नो मुलुकमा फर्किआएका छैनन्। त्यो पूरा हुन बाँकी नै छ। तिनीहरूलाई देशबाट निकालिने सम्बन्धमा तीन अगमबाड़ीहरू छन् र तिनीहरू फेरि आफ्नो मुलुकमा फर्की आउने सम्बन्धमा पनि तीन अगमबाड़ीहरू छन्। तिनीहरू दुईपल्ट फर्की आए तर तिनीहरू तेस्रो पल्ट फर्किआएका छैनन् अहिलेसम्म। यो कुरा हामीले बुझ्नुपर्छ। यसरी हामीसँग 6 अगमबाड़ीहरू छन्। तिनीहरूमध्ये 5 ज्यूको त्यौं भई पूरा भइसकेको छ अनि 6 पनि पूरा हुनेछ, तर यो भविष्यमा पूरा हुनेछ, यो पूरा हुन बाँकी छ। 65-67 पदमा भनिएको छ, ती जातिहरूको बीचमा तिमीहरूले चयन पाउने छैनौ, तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउने छैनौ। त्यहाँ परमप्रभुले तिमीहरूलाई चिन्तित मन, पर्खन्दा पर्खन्दा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ। तिमीहरूको जीवन निरन्तर दोधारमा झुण्डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुने छैन। तिमीहरूको हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेको दृश्यले गर्दा बिहान तिमीहरूले भन्नेछौ बेलुकी भएदेखि हुन्थ्यो, अनि बेलुकी भन्नेछौ बिहान भएदेखि हुनेथ्यो। मित्र, शताब्दी शताब्दीदेखि यहुदी जातिहरूमा भएको सतावट यातनामा यो अगमबाड़ी बिल्कुलै पूरा भएको छ। यो सबै तिनीहरूको निरन्तरताको परमप्रभुप्रतिको अनज्ञाकारिता, अविश्वासको कारण र परिणाम हो। तिनीहरूसँग कुनै विश्राम चयन छैन, तर तिनीहरूसँग आतंकले भरिएको हृदय छ। ओ, यो कस्तो निराश कुरा! मित्र, उहाँ आफ्नो वचनमा सत्य हुनुहुन्छ, उहाँ जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ। ओ, यहाँ हाम्रो निम्ति कस्तो पाठ छ!
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, इपिसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, इपिसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679-98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।